नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी उत्तम पाण्डे र म श्रिया नेपाल। आज मिति 2079 साल साउन 22 गते आइतबार, श्रावण शुक्ल पक्ष दशमी तिथि। तदनुसार अगस्त महिनाको 7 तारीक सन् 2022, नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। दुर्गन्धित काठमाडौँ, फोहोरको विषयमा कसले कसलाई कार्यवाही गर्ने शीर्षकमा छापिएको खबर हो यो। काठमाडौँ महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन 1 देखि कुहिने र नकुहिने फोहोर छुट्याएर जरिवाना गर्ने सूचना जारी गर्यो। फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट बस्न पनि महानगरवासीले फोहोरको वर्गीकरण पनि गरे, तर साउन लागेदेखि नै फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा कसले कसलाई जरिवाना गर्ने कि नगर्ने भन्ने प्रश्न भने अनुत्तरित छ। कहिले महानगरमा फोहोर नथुपारिएको चोक र सड़क विरलै पाइन्छ। फोहोर उठ्न नसकेपछि सिंगै उपत्यका कुरूप देखिनुका साथै सड़क, चोक र गल्लीमा फोहोरको डुंगुर थुप्रिएर दुर्गन्धित बनेको छ। यसअघि नै बञ्चरे डाँडावासीले भदौ 1 गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने घोषणा गरिसकेको हुनाले आउँदा दिनमा फोहोर व्यवस्थापनको समस्या झन्झटिल बन्दै जाने निश्चित देखिएको छ। महानगरवासी कहिलेसम्म यस्तो नियतिको शिकार भइरहने भन्ने जिज्ञासामा काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले सिस्टोल र बञ्चरे डाँडामा उत्पन्न समस्याको सम्बोधन, ल्याण्डफिल साइटसम्म पुग्ने सड़क निर्माण तथा फोहोर बोक्ने सवारी साधन व्यवस्था नभएसम्म फोहोरको समस्या समाधान हुन नसक्ने बताउनुभयो। कहिले पासाङ लामु राजमार्ग अन्तर्गतको मुर्खु भन्ज्याङदेखि तीन पिप्लेसम्मका बासिन्दाको अवरोध त कहिले सिस्डोलवासी र ककनीवासीको आन्दोलन, कहिले फोहोर बोक्ने गाड़ी अभाव त कहिले वर्षाका कारण बाटो हिलामे हुँदा काठमाडौँ उपत्यकामा फोहोर थुप्रिनु र वातावरण दुर्गन्धित बन्नु नियति जस्तै बनिसकेको छ। पटक पटकको अवरोध र आन्दोलनका कारण फोहोर थुप्रिन पुगेकोमा बञ्चरे डाँडाका स्थानीय संघको सहमतिपछि साउनदेखि जोड़तोड़का साथ नियमित रूपमा फोहोर व्यवस्थापनको काम शुरू भएको प्रमुख राईले दावी गर्नुभयो। तर बाटो बनाउने भन्दै शहरी विकास मन्त्रालयबाट भएको निर्देशनपछि साउन 4 गतेदेखि 1 हप्तासम्म फोहोर उठ्न नसक्दा घर, चोक र सड़क पेटीमा फोहोर थुप्रिन पुगेको उहाँले स्वीकार गर्नुभयो। यसैबीच बनेपाको आफ्नै व्यवस्थापन शीर्षकमै गोर्खापत्र दैनिकले खबर बनाएको छ। पुरानो डम्पिङ साइटमा अवरोध र नयाँ डम्पिङ साइटको व्यवस्थापन गर्न नसक्दा 65 किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्दै आएको बनेपा नगरपालिकाले ओडामै फोहोर व्यवस्थापनको योजना अघि सारेको छ। बनेपा नगरपालिका प्रमुख शान्तिरत्न साक्यले ओडाको फोहोर ओडामै व्यवस्थापन गर्ने योजना अनुसार बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि फोहोर दानी र कम्पोस्ट मल बनाउने किट वितरण तथा कौशी खेती प्रवर्धन कार्यक्रम अघि सार्ने बताउनुभयो। आफूहरूले बाध्यताले बनेपाबाट नुवाकोटको सिस्टोल र बञ्चरे डाँडासम्म फोहोर लैजानु परेको बताउँदै उहाँले डम्पिङ साइटको व्यवस्थापन हुन नसक्दासम्म भान्साबाट आउने फोहोरको मल बनाउन र कागज तथा प्लास्टिक खरिद गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो। दुर्गन्धित काठमाडौँ, फोहोरको विषयमा कसले कसलाई कार्यवाही गर्ने, बनेपाको आफ्नै व्यवस्थापन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता नयाँ पत्रिका दैनिकले 18 अर्ब सकियो, बागमतीको ढल सफा भएन, 2051 चैत 28 देखि 2078-79 बागमती सफाईका नाममा सरकारको 17 अर्ब 81 करोड़ 32 लाख खर्च, त्यसमध्ये 1 अर्ब बेरुजु, कामभन्दा गफ र रकम दुरूपयोग धेरै हुँदा शहरका ढल अहिले पनि सिधै बागमती र सहायक नदीमा, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारले बागमती सफाईका नाममा 28 वर्षमा 18 अर्ब सकाएको छ, तर बागमती झन ढलमती बनेको छ। विनियोजित बजेट, कर्मचारीको सुविधा भोगमा दुरूपयोग भएको छ। बागमती र यसका सहायक नदी सरसफाई, ढलमुक्त र संरक्षणका लागि छुट्टै निकाय नै बनाएर 28 चैत 2051 देखि 2078-79 17 अर्ब 81 करोड़ 32 लाख खर्च भएको छ। तर बागमतीमा सफा पानी होइन, ढल बग्छ। बागमती सभ्यताका कुनै एक क्षेत्र पनि ढलमुक्त हुन सकेका छैनन्। काठमाडौँ उपत्यकामा घर जग्गा कारोबार गर्दा रजिस्ट्रेशन लिखितको 0.5% बागमती सभ्यता कोषमा जमा हुन्छ। बागमती सफाई एवं संरक्षणका लागि सरकारले यसरी शुल्क उठाउन थालेको 2065-66 हो। हालसम्म यो कोषमा 10.59 अर्ब संकलन भएको तथ्याङ्क भूमि व्यवस्थापन तथा अभिलेखालय विभागसँग छ, तर बागमतीका नाममा संकलन भएको यति ठूलो रकम कहाँ र कसरी खर्च भइरहेको छ न विभागलाई थाहा छ न बागमती विकास समितिलाई। विभागका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले कोषमा संकलन भएको रकम सम्बन्धित तहको सरकारको खातामा जाने गरेको बताउनुभयो। 18 अर्ब सकियो, बागमतीको ढल सफा भएन, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। जापान रोजगार प्रक्रियामै अलमल, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको सूचीमा पर्छ जापान, तर त्यहाँ रोजगारीमा पठाउन सरकारले आफैले अलमल गरिरहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डाक्टर थानेश्वर भूषाल भन्नुहुन्छ, प्रक्रियामै अलमलका कारण श्रमिक जापान जान नपाएपछि 2075 चैत 11 गते भएको एमओसी संशोधनको तयारी गरिरहेका छौं। 3 वर्ष अघि नेपाल जापान श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो, तर कार्यान्वयन गर्ने क्रममा स्पष्टता नभएपछि रोजगारीमा श्रमिक जान नपाएका हुन्। मन्त्रालयले यो विषयमा निर्देशिका र कार्यविधि पनि बनाउन सकेको छैन भने वैदेशिक रोजगार विभागमा बनाइएको जापान युनिटले पनि प्रभावकारी ढंगले काम गर्न सकेन। मन्त्रालयका उपसचिव भूषाल भने सरकारवाला निकायसँग समन्वय गर्ने काम भइरहेको बताउनुहुन्छ। भन्नुहुन्छ, अप्ठ्यारो परेको विषय के हो, खोज्दैछौ जापान रोजगार प्रक्रियामै अलमल, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकीपक्स आपतकालीन अवस्था घोषणा गरेको छ। यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा 9 जनामा मंकीपक्स प्रमाणित भएकोमा 1 जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। छिमेकी मुलुक भारतमा मंकीपक्सका कारण 1 जनाको मृत्यु भएसँगै नेपाल उच्च जोखिममा रहेको मुलुकका रूपमा विश्व स्वास्थ्य संगठनले लिएको छ। नेपालमा मंकीपक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मंच नेपालको आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोविड-19 महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै डब्ल्यूएचओ नेपालका प्रमुख डाक्टर राजेश सबाजीराव पाण्डेले मंकीपक्सलाई नजिकबाट नियालिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, नेपालमा हालसम्म मंकीपक्सको बिरामी भेटिएको छैन, तर उच्च जोखिममा नेपाल छ भन्ने कुरा नकार्न सकिन्न। त्यसैले जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौं। अहिले नेपालमै मंकीपक्सको परीक्षण हुन्छ। कोविडको शुरूआतीमा जस्तो परीक्षणका लागि डब्ल्यूएचओसँग निर्भर हुनु पर्दैन, नेपाल मंकीपक्सको उच्च जोखिममा, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। संसदीय छानबिन नेता शुद्धिकरण संयन्त्र, कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ। संसदीय छानबिन विशेष समितिले अनुसन्धान अधूरै छाडेर सफाई दिएपछि माओवादी नेता जनार्दन शर्मा मन्त्रीका रूपमा अर्थ मन्त्रालय फर्किनु भएको छ। अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको विषयमा प्रश्न उठेपछि शर्माले राजीनामा दिनुभएको थियो। लक्ष्मणलाल कर्णको संयोजकत्वमा बनेको समितिले वास्तविकता पहिल्याउन नसकेर बुझाएको प्रतिवेदनलाई आधार मानेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ले शर्मालाई नै पुनः अर्थको तालाचाबी सुम्पिनु भएको हो। शर्माले राजीनामा दिनुअघि तत्कालीन अर्थ सचिव मधु मरासिनी विदा बस्नु भएको थियो। मन्त्रीले राजीनामा दिएको भोलिपल्टै सचिव मन्त्रालयमा हाजिर हुनुभयो। शर्मा फेरि मन्त्रालय फर्किनुभयो तर मरासिनी फर्किनै चाहनु भएन, बरू सरूवा भएर प्रधानमन्त्री कार्यालय पुग्नुभयो। मन्त्रीसँग सहकार्य गर्न नचाहनुभएका सचिवले बजेटको अघिल्लो राति अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएर समितिमा भने शर्माको बचाव गर्नुभएको थियो। यसले दालमा कुश काला है भन्ने देखिन्छ। बाहिरको व्यक्ति प्रवेश थियो कि थिएन सचिव र मन्त्रीको टसलले पनि प्रश्न पारेको छ। प्रमुख प्रतिपक्ष एमालेका सांसद खगराज अधिकारीले भन्नुभयो, संसदीय छानबिन नेता शुद्धिकरण संयन्त्र सुडान घोटालादेखि व्हाइट बडीसम्म सेक्युरिटी प्रेसदेखि ओम्नीसम्म भएका अनियमिततामा नीतिगत निर्णय गर्ने नेताहरूलाई सधैँ सफाई, पछिल्लो कडीमा अर्थमन्त्री शर्मालाई पनि उन्मुक्ति कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। कांग्रेसमा प्रधानमन्त्रीको लर्को शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। मैले ग्रास रूटदेखि नम्बर टू भएर काम गरेको छु, अहिलेसम्म नम्बर वान भएर काम गर्न परेको छैन। मलाई कुनै कुराको लोभ छैन। नम्बर वान म्यान भए भने लोभ लालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु। म काम गरेर देखाउँछु, यो भनाई हो नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाश मानसिंहको। सरकारले मंगिर 4 गतेका लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचन घोषणा गरे लगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्व महामन्त्री सिंहले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाउनु भएको हो। सरकारको उप प्रधानमन्त्रीदेखि पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले कांग्रेसको 14 महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्नुभयो तर पार्टी नेतृत्वमा पुग्न असफल भए पनि काठमाण्डु एकबाट प्रतिनिधि सभा सदस्य रहनुभएका सिंहले आगामी निर्वाचनबाट फेरि अनुमोदित हुँदै प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा निस्वार्थ रूपमा काम गर्ने बताउनु भएको हो। जनप्रतिनिधिका रूपमा आफूले धेरै काम गरेको बताउनुभएका सिंहमा आगामी निर्वाचनबाट जनअनुमोदित नहुने पो हो कि भन्ने भए पनि देखिन्छ। 2074 सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा झिनो मतान्तरले मात्र सिंह निर्वाचित हुनुभएको थियो। वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत पनि कांग्रेसको केही सयले मात्र धेरै देखिन्छ। कांग्रेसमा प्रधानमन्त्रीको लर्को नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् 2022 छ महिनामा 37 लाख यात्रुले उडान भरेका छन्। यता सन् 2021 आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब 49 लाख यात्रुले हवाई उडान भरेका थिए। यसरी हेर्दा पछिल्लो 6 महिनामा नै आन्तरिक यात्रुको संख्या बढ़ी हो। सन् 2022 6 महिना जनवरीदेखि जूनसम्म कुल 22,90,000 आन्तरिक यात्रुले हवाई उडान भरेका छन्। हवाई यात्रुको संख्या बढ़्यो, पछिल्लो 6 महिनामा 37 लाख यात्रा गरे कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। दर्ता भएको 6.5 महिनापछि अघि बढ़दै जबरा विरूद्धको महाअभियोग नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। दर्ता भएको 6.5 महिनापछि निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्ताव अगाडि बढ़ने भएको छ। संसद सचिवालयले आइतबारदेखि प्रस्तावमा छलफल गर्ने र छानबिन समितिमा पठाउने सम्भावित कार्यसूची तय गरेको छ। प्रतिनिधि सभा नियमावली अनुसार सिफारिश समितिलाई महाअभियोग प्रस्तावमा छानबिनका लागि बढ़ीमा 3 महिनाको समय हुन्छ। समय यसबीचमा अभियोग लागेका जबरासँग आरोपबारे स्पष्टीकरण लिने र अन्य अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने काम हुन्छ। प्रतिवेदन सदनमा पेश भइसकेपछि छलफल भएर कुनै संशोधन भएमा बहुमतले स्वीकृत गरेर पुनः समितिमै पठाई थप छानबिनका लागि 7 दिनको समय दिइन्छ। समितिबाट संशोधित प्रतिवेदन पेश भएपछि सदनमा निर्णयको प्रक्रिया अघि बढ्छ। नेपालको संसदीय इतिहासमा हालसम्म 6 महाभियोग प्रस्ताव संसदमा आएका छन्, जसमा 2 प्रस्ताव सभामुखद्वारा खारेज, 2 फिर्ता लिएको, 1 सर्वोच्च अदालतको आदेशबाट स्वत पदमुक्त भएका छन्। यी सबै 3 महिनामै टुंगो लागेका छन्, तर अहिलेको प्रस्ताव 6 महिनादेखि विचाराधीन रहेको छ। दर्ता भएको 6.5 महिनापछि अघि बढ़दै जबरा विरूद्धको महाभियोग नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। सप्तकोशी नदीमा पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 34 ढोका खुला गरिएको छ। शनिबार साँझ 6 बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाव 2,31,920 क्युसेक प्रति सेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। पानीको बहाव बढ़ेसँगै 56 मध्ये 34 ढोका खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवी यादवले जानकारी दिनुभयो। पहाड़ी जिल्लामा अत्यधिक वर्षा भएकाले कोशीमा पानीको बहाव अस्वाभाविक रूपमा बढ़न सक्ने क्षेपण गरिएको छ। त्यसकारण तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ। पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 34 ढोका खोलिए नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले यज्ञमती र चखुचालाई न्याय शीर्षकमा सम्पादकीय बनाएको छ। करिब 2 दशक अघिसम्म हराभरा देखिने काठमाडौँ उपत्यकाको बुढानील कञ्च र कपन क्षेत्र अहिले पत्याउनै नसकिने गरी घना बस्तीमा परिवर्तन भएको छ। अव्यवस्थित बस्ती विस्तारले वर्षातसँगै बाढ़ी र डुबानको व्यापक त्रास छ। काठमाडौँ महानगरपालिका र बुढानील कञ्च नगरपालिकाको सीमाको चखुचा र यज्ञमती खोला प्राकृतिक एवं स्वभावगत ढंगबाट बग्दासम्म यी क्षेत्र हराभरा थिए। इनारमा पानी आउँथ्यो। अझ त्यति बेला त सिंचाई सुविधाको आधार नै यी 2 खोला थिए। भल छोपेर किसानले रोपाई गर्थे। त्यही रोपाईले भूमिगत जल पुनः साविककै ठाउँमा आउँदा पानीको स्रोत पर्याप्त हुन्थ्यो। बस्ती विस्तारसँगै यी 2 खोलामा बस्ती पसेपछि पानीको हाहाकार त भएकै छ। वर्षातमा बाढ़ीले बस्ती डुबानमा पर्दैछ। बस्ती विस्तारका नाममा कुरूप अव्यवस्थाले स्थानीय ठूलो मारमा परेका छन्। यज्ञमती र चखुचालाई न्याय शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता अन्नपूर्ण पोस्टले सरकार बस्ती बचाओ शीर्षकमा सम्पादकीय छापेको छ। अहिले वर्षातको समय छ। मौसम विज्ञान विभागले देशभर भारी वर्षाको अनुमान गरेको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाले देशका धेरै बस्ती डुबानमा परेका छन्। पहाड़ी जिल्लाहरूमा पहिरो खहरेको बाढ़ीले वितण्डा मचाएको छ भने तराईका जिल्लाहरूका अधिकांश बस्ती डुबानमा छन्। तराईका बस्तीहरू त डुबानमा मात्रै होइन, धेरै बस्तीका नागरिक विस्थापित नै भएका छन्। वर्षात अकस्मात आउने कुरा होइन। हरेक वर्ष ऋतु अनुसार वर्षातको मौसम शुरू हुन्छ। देशका अधिकांश बस्तीहरू हरेक वर्ष डुबान र पहिरोको जोखिममा पर्छन्। पनि देशको सबैभन्दा बढ़ी भूभाग ओगटेको पहाड़ सबैभन्दा बढ़ी पहिरोको चपेटामा पर्छ। हरेक वर्ष एकै प्रकृतिका घटनाबाट सयौं नागरिकले ज्यान पनि गुमाइरहेका हुन्छन् भने तराईमा डुबानमा परेर मानिसको ज्यान जाने गरेको छ। अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। नेपाल समाचार पत्रले प्रशासनमा परिवर्तन शीर्षकमा सम्पादकीय बनाएको छ भने कान्तिपुर दैनिकमा दलितका नागरिकताको अपमानजनक नाम सच्याउ शीर्षकमा सम्पादकीय छापेको छ। यता नागरिक दैनिकले मताधिकारको मौसम शीर्षकमा सम्पादकीय बनाएको छ भने कारोबार दैनिकले ब्याजदर बढ़ाउँदा नयाँ निक्षेप सृजना हुने सम्भावना कम शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी खबरहरू। सम्पत्ति विवरण बुझाउन निर्देशन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण 15 दिनभित्र आयोगमा बुझाउन राजनैतिक दलहरूलाई निर्देशन दिएको छ। आयोग पदाधिकारीको साउन 15 गते बसेको बैठकले सम्पत्ति विवरण बुझाउन राजनैतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगको कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखाका उपमहा न्यायाधिवक्ता गुरू प्रसाद वाग्लेले आयोगमा दर्ता कायम रहेका सबै राजनैतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको बताउनुभयो। यसैबीच प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनैतिक दल दर्ता शुरू हुँदैछ। सरकारले मंगिर 4 गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापन अन्तर्गत दल दर्ता आह्वान गरेको हो। सम्पत्ति विवरण बुझाउन निर्देशन दल दर्ता आजदेखि गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा बजेट र बेरुजु बराबर शीर्षकमा खबर बनाएको छ। त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जति नै पुगेको छ, वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ। विश्वविद्यालयको आर्थिक गतिविधि यही लयमा गयो भने विश्वविद्यालयमा थप आर्थिक संकट आइपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सचेत गराएको छ। बजेट र बेरुजु बराबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। काभ्रे जिल्लामा अफ्रिकन स्वाइन फिभर रोगका कारण हजारौं बंगुर मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। नेपालमा भ्याक्सिन नभएका कारण किसानका भरिभराउ बंगुरका खोर रित्तिन थालेका हुन्। कतारको वैदेशिक रोजगारीबाट फर्किएका रामेछापका प्रकाश बस्नेतले 6 वर्ष अघि पनौती नगरपालिका 5 गौरी गाउँमा टिम भिजन एग्रो प्राली दर्ता गरी बंगुर पाल्न शुरू गरे। शुरूमा 30 लाख खर्च गरेर साथी रामकुमार श्रेष्ठसँग पार्टनरमा शुरू गरेका उनको फार्म अहिले लगभग खाली भएको छ। काभ्रेमा अफ्रिकन स्वाइन फिभर रोगको महामारी, हजार भन्दा बढ़ी बंगुर मरेपछि किसानको करोड़ौं क्षति, यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। लगानी योग्य रकम नभएकाले बजार माग अनुसार कर्जा प्रवाह गर्न नसकेको समयमा पनि वाणिज्य बैंकहरूको खुद नाफा करिब 23% बढ़ेको छ। अघिल्लो आर्थिक वर्ष वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब 20% मात्रै बढ़ेको थियो। गत आर्थिक वर्षको पछिल्लो 6 महिनामा बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह गर्न पाएनन्। कर्जा प्रवाह ठप्प हुँदा पनि बैंकको नाफा 23% बढ़्यो, कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। र उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिश प्रिमियर लीगको नयाँ सिजनको पहिलो खेलमै नवप्रवेशी फुलहमसँग बराबरीमा रोकिएको छ। खेलमा दुई पटक पछि परेको लिभरपुलले पुनरागमन गर्दै फुलहमसँग 2-2 गोलको बराबरी खेल्दै अंक खोज्न सफल भएको हो। घरेलु टोली फुलहमले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा जीतबाट वञ्चित बन्यो। घरेलु टोली फुलहमको एलेक्जेन्डर मित्रोभिचले 2 गोल गर्दा लिभरपुलका मोहम्मद सलाह र डार्विन नुनेजले बराबरी गोल फर्काए। लिभरपुल पहिलो खेलमै रोकियो शीर्षकमा राजधानी दैनिकले भित्री पृष्ठमा खेल समाचार छापेको छ भने राजधानी दैनिकले नै भित्री पृष्ठमा च्याम्पियनशीप खेल्न सावित्रा भारत प्रस्थान शीर्षकमा खबर बनाएको छ। नेपाली महिला राष्ट्रिय टोलीकी सदस्य सावित्रा भण्डारी साम्बा यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनशीप खेल्न भारत प्रस्थान गरेकी छिन्। सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन्। राजधानी दैनिकले नै भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।